यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। सत्ता गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभाका केही क्षेत्रमा उम्मेद्वारका सम्बन्धमा देखिएको विवादलाई छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा आबद्ध दलका तर्फबाट हिजो जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा गठबन्धनका तर्फबाट सहमतिका उम्मेद्वारको सूची पनि सार्वजनिक गरिएको उल्लेख छ। केही स्थानमा भने मित्रवत प्रतिस्पर्धा गर्ने गरी एक आपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी मुलुकको भाषा, कला तथा लोक साहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताउनु भएको छ। ललितपुरको मंगल बजारमा नेपाल भाषा मंका खलयलद्वारा हिजो आयोजित कार्यक्रममा शोक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, शताब्दी पुरूष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो। नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताउनुभयो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीको निधनले एसियाकै महत्वपूर्ण व्यक्ति गुमाउनु परेको औंल्याउनुभयो। सत्यमोहन जोशीका माहिला छोरा अनुराज जोशीले आफ्नो बुवा शताब्दी पुरूषको सम्मानमा तीन किसिमका मुद्रा र हुलाक टिकट प्रकाशन गरेर राज्यले विशिष्ट सम्मान गरेको बताउनुभयो। नेपाली कांग्रेसले आगामी मंगिर 4 गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै आज संकल्प पत्र सार्वजनिक गर्ने भएको छ। आज बिहान 10 बजे केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाबाट संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रले आगामी 5 वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणा पत्र तयार गरेको छ। माओवादी केन्द्रले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणा पत्र तयार गरेको हो। घोषणा पत्र निर्माण कार्यदलका सदस्य मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रूपान्तरण, कृषि क्षेत्रको विकास, पूर्वाधार निर्माण, जलवायु परिवर्तन, निजीकरण तथा उदारीकरण लगायत विश्वव्यापी मुद्दा सम्बोधन गर्न आवश्यक नीति नियम र कार्यक्रम बनाउनेमा घोषणा पत्रले जोड़ दिएको घोषणा पत्र निर्माण कार्यदलका सदस्य गणेश शाहले बताउनुभयो। घोषणा पत्रमा राजनीति र आर्थिक आवश्यकता हासिल गर्न लिइनुपर्ने नीतिगत व्यवस्था तथा विश्वव्यापी मुद्दालाई सम्बोधन गर्न चाल्नुपर्ने कदमका बारेमा उल्लेख गरिएको छ। संविधान, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी लगायत जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि आक्रमण भइरहेको अवस्थामा घोषणा पत्रले संघीयता कार्यान्वयन र संविधानको अक्षरश पालनालाई जोड़ दिएको घोषणा पत्र निर्माण कार्यदलका सदस्य गणेश शाहले जानकारी दिनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकार सम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणा पत्र तयार गरेको छ। मंगिर 4 गते हुने संघीय तथा प्रदेश निर्वाचनका लागि जसपाले संघीयता, समावेशी, समानुपातिक र लोकतान्त्रिक गणतन्त्र लगायतका मूलभूत विषयमा घोषणा पत्र तयार गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो। निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ। आयोगले हिजो प्रेस विज्ञप्ति जारी गरी मंगिर 4 गति हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचार संहिता 2079 बमोजिम मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोडबाट अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको जना अभिव्यक्ति स्वतन्त्रताको निर्वाचनका समयमा पूरा उपयोग होस् भन्ने हेतुले आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति 2077 कार्यान्वयनमा ल्याएको छ। मिथिलाञ्चल तथा तराई मधेससहित देशका विभिन्न जिल्लामा मनाइने छठको विधि हिजोबाट शुरू भएको छ। 4 दिनसम्म चल्ने छठ पर्व अन्तर्गत हिजो अरबे नहाए खाए अर्थात अरवा अरवाइन विधि सम्पन्न भएको छ। व्रतालुहरूले हिजो नदी तलाउ जलाशयमा स्नान गरेर चोखो तथा शुद्ध खानेकुरा खाएका छन्। आज पञ्चमी तिथिका दिन खरना पर्व हुनेछ। व्रतालुले दिनभरि उपवास बसेर साँझ पख प्रसादको रूपमा चामल सक्खर र दूध मिलाएर बनाएको खीर पूरी पकाएर केला सहितको सामग्रीहरू छठी मैयालाई अर्पण गरेर आफू पनि नून रहित प्रसाद नै ग्रहण गरी खरना विधि गर्दछन्। छठको तेस्रो दिन अर्थात षष्ठी तिथिका तिथिमा दिनभरि निराहार बसेर अस्ताउँदो सूर्यलाई नदी तलाउ एवं सरोवरमा पुगेर प्रथम अर्घ दिइन्छ। यस दिन जनकपुरधाम सहितका कतिपय ठाउँमा बिहानैदेखि छठ घाटमा डाला सहितको प्रसाद सामग्री राख्ने गरिन्छ भने कतिपय ठाउँमा दिउँसो मात्र प्रसादहरू घाटमा लाने गरिन्छ। चौथो दिन अर्थात सप्तमी तिथिका दिन पुनः उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि छठ पर्व विधिवत समापन हुन्छ। व्रतालुहरूले करिब 48 घण्टा उपवास पश्चात परना अर्थात नुन सहितको खाना अर्थात खरना खाने गर्दछन्। छठ पर्वमा बाँसको ढाकी टपरी डगरी माटोको कोसिया कुरबार हात्ती लगायतको भाँडा पर्वहरूमा विभिन्न प्रकारका प्रसाद सामग्रीहरू राखेर सूर्यलाई अर्घ दिने चलन छ। प्रसादको रूपमा ठेकुवा भुसुवा केरा खाजा उखु बेसार अदुवा एवं अन्य प्रकारको वनस्पति मिष्ठान्न तथा फलफूल सूर्य देवतालाई अर्पण गर्ने प्रचलन रहेको छ। महोत्तरीमा ही कार्तिक 10 गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ। जिल्लाको भंगहा नगरपालिका 8 छठको अवसरमा आयोजित कलश यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सृजना भई घटेको घटनाको सन्दर्भमा छानबिन गर्न मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको मन्त्रालयले हिजो एक सूचना जारी गरी जनाएको छ। र जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढ़ी भाड़ा असुल्ने सवारी साधनलाई कार्यवाही गरेको छ। चाड़पर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दा बढ़ी रकम लिएका 19 सवारी साधनलाई रोकेर कार्यवाही गरेको हो। तमौलीको भोरलेटार चोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेक जाँच गर्दा बढ़ी भाड़ा लिएको पाइएपछि कार्यवाही गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुका प्रमुख एवं प्रहरी नायब निरीक्षक राजीव विष्टले जानकारी दिनुभयो। रेडियो नेपालबाट बिहान 6 बजेको समाचार सकियो। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।